फिर वो कहते हैं कि इस शुक्र के रास्ते में एक और चीज है। अब इधर आप एक और नोट कर लीजिए, क्योंकि हम पीछे से पढ़ रहे हैं ना कि शुक्र किन चीजों से है। कदरदानी के अंदर ही है, लेकिन अलग टॉपिक, आप इसको लिख ले। शुक्र कैसे बढ़ता है? गौर व फिक्र से बढ़ता है कायनात पर। कैसे? सूरज को देखिए, कैसे बना, किस तरह बना, अपने मदार में घूम रहा है, इसका ऑर्बिट देखिए, चक्कर देखिए, वक्त पे आता है, वक्त पे जाता है। अगर जरा सा इसका इधर से उधर मामला हो जाए ना, तो पूरी कायनात बर्फ की तरह जम जाए। सूरज जहां है इससे जरा सा नीचे हो जाए ना, और तो सारी कायनात जल के राख हो जाए। चांद को देखिए, पूरी कायनात रोशन है। जहां है इससे जरा सा नीचे आ जाए, समंदरों में इतना जोशो खरोश आ जाए कि सुनामी आ जाए, तूफान आ जाए, और जरा सा ऊपर चला जाए तो पता नहीं क्या कुछ और होने लग जाए। फिर आपको मैंने वो एक आर्टिकल दिया था ना, आपके साथ हुआ शेयर के, नहीं कि ऑक्सीजन जिंदगी में कितनी अहम है। बताई थी ये बात इधर कि ऑक्सीजन कायनात में कितनी अहम है, कि सिर्फ 5 मिनट के लिए दुनिया में से ऑक्सीजन चली जाए ना, तो सब कंक्रीट की इमारतें गिर जाएं, हमारे कानों के पर्दे फट जाएं, क्योंकि 21% पे हमारे कानों पे जो बोझ है उसको ये इवन करता है। अगर ऑक्सीजन नहीं होगी, सब आवाजें हमें सुनाई देंगी, ऊपर से कान फट जाएंगे हमारे। फिर इसी तरह देखिए, सब समंदरों का पानी भक बन के उड़ जाएगा, क्योंकि H2O में से जब वो निकल गई तो H2 गैस रह गई सिर्फ। कभी हम सोचें तो सही, इस कायनात में कितना है। थोड़ी सी चीज अपनी मर्जी करे तो बातें किधर से ली जाए। फिर आप देखिए कि ये फिजा में जो ओजोन की लहर है, ये अगर बीच में ना हो तो जो सूरज की शुआएं आ रही है ना, हम सबको जला के राख कर दें। कितनी छलनियों में छान कर अल्लाह ताला लेकर आता है इस सूरज की रोशनी को। फिर इसी तरह से आप देखिए कि अल्लाह की नेमतों में एक नेमत क्या है कि आदम के बच्चों को पैदा किया, और इब्लीस ने जिस वक्त दावा किया था उसने क्या कहा था, आप जरा नोट करके देखे कि बनी आदम को अल्लाह ताला ने जो खूबियां दी थी, उसके बाद इब्लीस को अल्लाह ताला ने क्या चैलेंज किया था। قال يا ابليس ما منعك ان تسجد لما خلقت بيدي, ए इब्लीस, तुझे किस चीज ने रोका कि तुम उस चीज को सजदा ना करे जिसे मैंने अपने हाथों से बनाया। वो कौन सी चीज थी? इंसान। फिर सूरत लुकमान 20 में आता है, अलम तरौन अल्लाह सखर लकुम मा फिस समावाति व मा फिल अर्ध, क्या तुमने गौर नहीं किया कि बेशक आसमानों जमीन में जो कुछ है अल्लाह ने तुम्हारे लिए मुसखर किया, और तुम पर अपनी खुली और छुपी नेमतें डाल दी। फिर इसी तरह आयतों के नंबर नोट कर लीजिए, इस पे बाद में गौर व फिक्र कीजिएगा खुद से। सूरत इब्राहिम आयत 32 और 34 में अल्लाह ने खूबसूरत चीजों का जिक्र किया, बारिश का, फलों का, कश्तियों का, सूरज का, चांद का, रात और दिन का, और सब कुछ कह के कहा, वाताकुम मिन कुल्ली मा सअल्तुमुहु, तुम्हें वो सब कुछ दे दिया जो तुमने मांगा। वाइन तउद्दु नेमतल्लाहि ला तुहसूहा, और अगर तुम गिनना चाहो अल्लाह की एक नेमत को तो गिन नहीं सकते। लेकिन इंसान का हाल है कि इन्नल इंसान लज़लूमुन कफ्फार, इंसान बड़ा जालिम और नाशुक्र है। फिर इसी तरह इस मौजू को अगर कुरान में पढ़े तो सूरत नहल, जिसका दूसरा नाम क्या है, सूरतुन नेम, नेमतों वाली सूरत। और अक्सर पढ़ाते हुए मैं कहती हूँ, ऐसे लगता है आप ट्रेन के शीशे में से दुनिया को देख रहे हैं, इतनी तेजी से मंजर बदलते हैं। तो सूरत नहल आयत 14 से 18 में भी कहीं मछलियों के गोश्त का जिक्र है, तो कहीं गूंगों का और पल्स का, और जो पेट से निकलते हैं उनके सीप के अंदर से उनका जिक्र है। ये सब कुछ कर करा के अल्लाह ताला ने क्या कहा, वइन तउद्दु नेमतल्लाहि ला तुहसूहा। फिर सूरत नहल आयत 81 में कपड़ों का जिक्र है, लिबास गर्मी से बचाने वाले, सर्दी से बचाने वाले, और सराबील तकीकुम बासकुम, जंग के वक्त पहने जाने वाली सिरें। क्यों किया ये सब कुछ? कज़ालिका युतिम्मु नेमतहु अलैकुम, ये इसलिए तुम पर पूरी की अपनी नेमत, लअल्लकुम तुस्लिमून, ताकि तुम झुक जाओ, मुसलमान बन जाओ। तो बात यह है कि अल्लाह ने बेशुमार नेमतें की, और उसमें सबसे बड़ी नेमत क्या है, दीन की नेमत। सूरत मायदा आयत 3, अल यौम अकमलतु लकुम दीनकुम वअतममतु अलैकुम नेमती वरदीतु लकुम अल इस्लाम दीना, कि मैंने तुम्हारे लिए दीन इस्लाम को पूरा किया। यहूद ने हसद किया था इस बात पे, काश ये आयत हमारे ऊपर उतरी होती कि यहूदियत पे इस दीन पूरा हो गया तो हम उस दिन को ईद का दिन बनाते। हजरत उमर ने कहा, तुम एक ईद मनाते, हमारी उस दिन दो ईदें थी, हज का भी दिन था और जुमे का भी दिन था। तो लिहाजा किसी का अपनी तरफ नेमतों को नहीं लाना। अब सवाल पैदा होता है कि इतना कुछ जब अल्लाह ने हमें दिया तो फिर अल्लाह की तरफ निस्बत करें। लेकिन कुछ बदकिस्मत, जिसमें एक का नाम कारून था, جب نعمتیں ملتی ہیں تو کیا کہتا ہے؟ سورۃ قصص آیت 78، اور اس جملے میں ہم اپنے آپ کو بھی پرکھیں گے. بہت دولت دی اس کو اللہ نے، خزانہ اس کا اتنا تھا کہ اس کی چابیاں ان گھوڑوں کے اونٹوں پہ بھاری پڑتی تھی. تو کیا کہا؟ انما اوتیتہ علی علم عندی. آئی ڈیزرو دس. محنت کی تھی جی، بچوں کو پڑھایا جناب، محنت کی ہے، بچوں پہ پیسہ لگایا ہے، اس لیے بچے ڈاکٹر بن گئے. یعنی جب بندہ اللہ کی نعمتوں کی نسبت اپنی طرف اور اپنی ٹیکنالوجی اور اپنی ذاتی کوششوں پہ لے آتا ہے تو یہ بھی ناشکری ہے. پھر اسی طرح آپ دیکھیں سورۃ واقعہ 68 سے 70 میں پانی کی بات ہے. جو پانی پیتے ہو کبھی سوچے یہ بادشاہوں سے بادلوں میں سے کون لا رہا ہے؟ کڑوی ہو سکتی تھی. افلا تشکرون فلولا تشکرون، پھر تم شکر نہیں کرتے؟ صبح بھی کتنی بارش تھی جس میں آپ آئے ہوں گے نا، کس کو بارش نعمت لگی؟ لوگ کہتے ہائے بارش میں بھیگ گئے. بھائی شکر ہے پانی کی بارش تھی، سام بچھوں کی بارش نہیں تھی، شکر تو کرنا ہے. کیا فرق پڑتا ہے کڑوی گرم بارش تو نہیں تھی، ٹھنڈی بارش تھی. کبھی زندگی میں مشکل سے مشکل حالات بھی آپ کے آ جائیں گے نا، تو یہی کہ اللہ سم تھنگ از بیٹر دین نتھنگ، دعائیں قبول ہوں گی. پھر کیا، کپڑے بھیگ گئے ہیں نا، سوکھ جائیں گے، ہم کون سے نمک سے بنے ہیں جو گھل جائیں گے. تو جس نے خوش رہنا ہے نا وہ بھیگتی بارش میں کھڑا بھی خوش ہے، اور جس نے خوش نہیں رہنا وہ گاڑی میں بیٹھ کے بھی خوش نہیں ہے. دعا کیجئے کہ اللہ تعالی ہماری نظر شکر والی کر دے. پھر اسی طرح سے آپ دیکھیے کہ ہمارے جو اسلاف تھے، انسیسٹرز، اور جو وہ نیک لوگ دنیا سے گزر گئے بڑے، وہ شاکر بھی تھے، ذاکر بھی تھے. اس کے باوجود خشیت اور خوف ان کے اوپر اتنا آتا تھا کہ کبھی کبھی ان کے منہ سے یہ جملے نکلتے ہیں، کاش میں پرندہ ہوتی. حضرت عائشہ کا جملہ آپ نے سنا ہوگا، مر جاتی اور کنتی نسیہ منسیہ. اسی طرح آپ نے سنا ہوگا کہ حضرت ابو بکر نے ایک دفعہ زمین سے تنکا اٹھایا اور کہا کہ ابو بکر کاش تو ایک تنکا ہوتا اور ختم ہوتا، لوگ تجھے توڑتے. تو سوال پیدا ہوتا ہے کہ کیا یہ کہنا درست ہے؟ سمجھ آئی بات آپ کو؟ کہ اللہ نے انسان بنایا تو کیا انسان انسان کو چھوڑ کر کسی بے جان چیز بننے کی خواہش کرے؟ یہ ناشکری نہیں ہے؟ تو اس کا جواب کیا ہے کہ یہ ان کی ہمیشہ کی عادت نہیں تھی. کبھی ونس ا وائل، کبھی ایک ٹائم کا احساس ہوتا ہے نا انسان کے منہ سے کوئی بات نکلتی ہے، وہ ہمیشہ اپنے انسان ہونے پہ خوش رہے ہیں، لیکن محاسبے کا ڈر ان کو لاتا ہے. اور جب آپ اس بک کا آخری ٹاپک پڑھیں گے نا تو واللہ ہی ہم روئیں گے اگر ہمارا دل ان 12 چیزوں پہ کھل گیا کہ محاسبہ کتنی بڑی سخت چیز ہے، اور اس کے بغیر ہی ہے جو خوش ہیں. کسی نے کل کمنٹس دیے مجھے کہ میں تو اس کتاب کو پڑھنے کے بعد پریشان ہو گئی ہوں، میں تو سمجھ رہی تھی اب کافی ٹھیک ہو گئے، ہم کافی اچھے کام کر رہی ہوں، اس کتاب نے تو مجھے پھر زمین پہ کھڑا کر دیا کہ کچھ ٹھیک نہیں ہو رہا، ابھی تو میں نے کچھ کیا ہی نہیں. تو یاد رکھیے کہ محاسبے کا احساس بندے کو پریشان کر دیتا ہے. تو لہٰذا جتنا اللہ سے نعمتوں کو اس رنگ میں لیں گے کہ اس کا حساب دینا ہے، اتنا اس کو اچھا رکھیں گے. سورۃ تکاثر آیت 8، ثم لتسألن یومئذ عن النعیم، پھر اس دن ضرور تم سے نعمتوں کے بارے میں پوچھا جائے گا. آپ نے کئی بار سنا ہوگا حضرت عمر نے ٹھنڈا پانی ہاتھ میں رکھا ہوا چھوڑ دیا تھا گرمیوں میں، صرف اس احساس کے ساتھ کہ کہیں اللہ قیامت کے دن یہ نہ کہہ دے کہ عمر تیری ساری زندگی کی نیکیوں کے بدلے تجھے میں نے اس دوپہر میں ٹھنڈا پانی پلا دیا تھا. تو یہ تو محاسبہ ہے، پھر یہ ناشکری نہیں ہوتی، یہ احساس کا حد سے بڑھ جانا ہوتا ہے. تو مبالغہ نہیں کرنا، نعمتوں سے فائدہ اٹھائیں. آپ کہتے ہیں میں تو اسٹرابری نہیں کھانی، جنت میں کھاؤں گا، تو آپ کیا کریں اس دنیا کی اسٹرابریز کو خراب ہو جائیں گی، تو یہ ناشکری ہوگی. کھائیں پئیں، لطف رکھیں اور خود حساب لے لیں اپنا. حاسبو قبل ان تحاسبو، حضرت عمر کا قول ہے کہ اپنا حساب خود لے لو اس سے پہلے کہ تم سے حساب لیا جائے. اور جو بندہ اپنا حساب خود کر لیتا ہے دوسروں کو مشکل نہیں پڑتی. کچھ لوگ ایئرپورٹ پہ جانے سے پہلے انچوں میں ناپ کے لے کے جاتے ہیں، وزن بھی کرتے ہیں، تو ان کے لیے حساب کتاب کو اتنا لمبا نہیں ہے، اور کچھ بھرمار کر لیتے ہیں دیکھیں گے کیا ہوگا. تو وہاں پھر ادھر کی چیزیں ادھر ہوتی ہیں نا. تو خود سوچ لیے ہم سب جو نعمتیں ہیں اور جو زندگی کے اندر کر رہی ہوں یہ برابر ہے، کم از کم بچ جائیں گے انشاءاللہ. برابر نہیں ہے تو وہاں لینے کے دینے پڑ جائیں گے. زندگی کو بستر پہ لیٹ کے ضائع کرنا یہ زندگی کی ناقدری ہے، وقت کو کل کرنا یہ وقت کی ناقدری ہے. آپ کو اللہ نے سکلز دی ہیں اور آپ گھر بیٹھے میں، یہ ظلم ہے آپ کے اوپر اپنا. آپ کو اللہ تعالیٰ نے ایک ایسی خوبی دی جس کے بدلے میں آپ جنت کے اعلیٰ درجوں پہ پہنچ سکتے تھے، آپ نے اس کو استعمال نہیں کیا اور آپ صرف بیسک جنت میں آ کے بیٹھ گئے، آپ نے اپنی حق تلفی کی ہے. تو دی بیسٹ یوز آف دی بلیسنگس یہ شکر گزاری ہے. کیا کر رہے ہیں اس پہ مت مان کریں، क्या कर सकती हूं और नहीं कर रही, इसकी फिक्र करें। और मैं अक्सर सोचती हूँ इस बात को, अक्सर भाजी फौजिया का नाम हमारी जुबान पे क्यों आता है? अच्छी खातून थी हमारे गुमान के मुताबिक, लेकिन जिंदगी के आखिरी 1.5-2 साल जो वो कुरान की खिदमत में लगा गई, उनको नहीं पता कि सिर्फ इसकी वजह से उनका तस्करा इधर होता है। मैं अक्सर सोचती हूँ कि बाजी अगर ये 1.5-2 साल जो आखिरी दौर था वो ना आती, कई लोगों के पास च्वाइस थी, वो नहीं आए क्लासेस में, जो कि पहले दीन वाले होते हैं वो नहीं आते, आम लोग आ जाते हैं, वो दीन पे थी लेकिन आ गई, तो उन्होंने उनको क्यामत तक इंशाल्लाह इस चीज में शामिल कर दिया ना। अब वो छोटी सी नेकी थी, वो बहुत बड़े काम भी ना कर पाई होंगी, लेकिन उनका सदका जारिया बन गया। मुझे आपको क्या पता कि मेरे पास अब कितने देना है, किसी को पता? तो ये हिस्से इस सोच से डाला करें कि मेरा कहीं नाम लग जाए, अल्लाह मेरा नाम तेरे नाम के साथ लग जाए, इसको नहीं मैंने काटना। अल्लाह के नबी की एक बीवी थी, तो उनको ऐसे ही गुमान हो गया कि शायद अल्लाह के नबी मुझे छोड़ ना दे, तो कहने लगे अल्लाह के नबी आप मेरी बारी आयशा को दे दें, मैं बूढ़ी औरत हूं, मुझे अब कोई तलब नहीं है ऐसी कि मेरे साथ आप बैठे सोए, बस मैं ये चाहती हूँ कि क्यामत के दिन मैं आपकी बीवी बन के आऊं। सूरत निसा में आए थे कि कैसे औरत जो है वो मर्द को कुछ ले दे के अपना मामला कर ले, क्योंकि वो नबी की बीवी बनना चाहती थी। हजरत उस्मान की दूसरी बीवी का इंतकाल हुआ जो नबी की बेटी थी, तो रोए। क्यों रोए थे? कल तक लोग मुझे कहते थे उस्मान मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का दामाद है, अब क्या होगा? ये निस्बत को छोटी चीज है, लोग तो नाम लेने जोड़ने के लिए लाखों करोड़ों डॉलर लगा देते हैं कि हमारा नाम अमेजोन में लिख लें, कह सकें चाहे वहां चपड़ासी लगा दें, ये कह सकें हम अमेजोन में काम करते हैं। तो ये छोटी निस्बत है कि बंदे का नाम रब के नाम कैसा लग जाए। तो जिंदगी में पकौड़े बनाने, समोसे बनाने, हलवे खाने, तो इसके लिए तो बहुत लोग लगे हुए हैं। तो हमेशा अपनी कदर पहचाने। आपने देखा जितने हमने स्टेप्स देखे ना, सबसे बड़ी नेमत हिदायत की नेमत है, अल्लाह ताला ने जो हम सबको दी है, तो इसको खा पी कर मजा कीजिए। करना क्या, खूब खाओ। सूरत बकरा 60 में कुलू वशरबू, खाओ पियो, मौसम सर्द है गर्म चीज बना लो खा लो, कोई बुरी बात नहीं है। गर्मी है ठंडा जूस बना लो, स्मूदी बना लो, नो प्रॉब्लम। लेकिन याद रखो कुलू वशरबू मिन रिज़्किल्लाह वला तअसौ फिल अर्दि मुफ्सिदीन, हाँ जमीन में मुफसिद ना बनो, अच्छे खाने खाकर उसी के कानून ना तोड़ो। तुम्हारा हाल ये ना हो दे कि जिसकी खाओ उसी को हराओ, बल्कि खुश रहा करो। खुश रहना भी आपको आता शुक्रगुजारी है, पता है आपको ये बात? खुश रहना शुक्रगुजारी है, और दुखी दुखी जले जले कटे कटे और रोते रोते रहना ये ना शुक्रिया है। 100% बात ये सच है, किसी तारीफ पे जाके इसको फिट कर ले। खुश रहा करें, इंजॉय करें, स्माइल दें, अपने काम को एंजॉय करें। रोते धोते मरते मारते कोई काम करेंगे, सारी बरकत ही चली जाती है उस काम में से। कोई बच्चा आपके हाथ का खाना नहीं खाएगा अगर आप पका के कहें खा मर लो, टूट गई है मेरी टांगे, तो कहे अम्मा आप ना पकाती, मेरे लिए मैकडोनल्ड की माँ मौजूद है, मैं आज वो केंटकी वाली चची के घर चला जाऊंगा, आप अपना रखें खाना, अपना रोटी सालन घर में। शुक्रगुजारी के साथ खिलाए, मियाँ को खिलाएं, स्माइल से खिलाएं, सास की खिदमत करें, प्यार से करें, ये बड़े मीठे रिश्ते होते हैं, मोहब्बतों से इनके दिल जीते हैं। माँ बाप को देखें मोहब्बत से देखें, बच्चों को देखें कि शुक्र। मैं कहती हूँ जो आपको दुखाते हैं जलाते हैं उनको प्यार से देखें कि बहुत शुक्रिया आपने हमें शुक्र का मौका दिया, सब्र का मौका दिया। जो गालियां दें उनको दुआएं दें कि अल्लाह इन्होंने गालियां देकर हमें सब्र का मौका दिया, हमारे दर्जे बुलंद कर दिए इन्होंने। हसन बसरी ने किसी के घर फ्रूट का टोकरा भेजा, कहा भाई ये क्यों भेज दिया? कहा वो कल आपने मुझे कुछ भेजा था तो मैं वो तो नहीं भेज सका, तो मेरे पास ये फ्रूट ही था वो भेजा। कहा अच्छा क्या? वो मुझे पता चला आपने मेरी कहीं बुराई की थी तो आपने तो अपनी नेकियां मुझे भेज दी, तो मैंने कहा अब कुछ तो मैं भी हक अदा करूं, मैंने ये फ्रूट भेज दिया, अब ये खा लें। ये बातें कैसी होती हैं? हम कहते हैं इधर फ्रूट भेजना इनको, पहले हम बताते हैं जरा ये हैं कि, वो पहला भी ले लो। सारी जिंदगी अपने नाम की जंग जीत के, अपनी जंग जिहाद हमने सब कुछ कर रहे हैं, हम जंगे भी लड़ते हैं माशाल्लाह, जिहाद भी हमारी जिंदगी की अफसल शान है, पर उसमें जो दाइया है ना अंदर वो क्या? फी सबील ला नहीं, फी सबील नफसी, मुझे तुम कह के जाते किधर? अब बैठो, अब जरा जाने तब दूंगी जब मेरा दिल ठंडा हो जाएगा। अरे 5-6 फुट के जिस्म को कोई बात करे सर से पांव तक आग लगती है, और कोई अल्लाह को बात करे, इस्लाम टूटे, होमोसेक्सुअलिटी आम हो, कुछ भी हो, हम कहते कोई नहीं अल्लाह खुद ही निबट लेगा, हम क्या करें फिर, हम तो अभी वो खाना भी तो पकाने जाके। जिस बंदे के दिल में नेमत की कदर है वो नहीं बैठ सकता कभी नहीं, और अल्लाह में कभी ना बिठाए। ये शुक्राने नेमत है, ये तहदीसे नेमत है, کہ اللہ نے آپ کو ایک نعمت دی ہے, آپ کا حق ہے, بسم اللہ کرے. ہر ایک کو کہاں دیتا ہے اللہ یہ؟ تو اگر آپ کو دی ہے تو آپ اتنے نخرے کریں گے اپنی زندگی میں؟ تو اللہ کو تو آپ کی پرواہ نہیں ہے, بندوں کو بھی نہیں پرواہ, اللہ اوروں سے آپ یہ کام لے گا. خوش قسمت ہے آپ کے اللہ نے آپ کو اس کام کے لیے چنا. تو لہٰذا نعمتوں کو اللہ کی طرف سے نعمت سمجھیں گے, انشاءاللہ اس کی قدر بھی کریں گے. ایک شخص تھا حسن بصری کے پاس آیا, کہنے لگا میرا پڑوسی فالودہ نہیں کھاتا. ہے نا کتنا بدذوق جو فالودہ نہیں کھاتا. حسن بصری نے اس سے پوچھا, بھائی سناؤ تم کیوں نہیں فالودہ کھاتے؟ کہنے لگا اللہ کے خوف سے کہ پھر اس نعمت کا شکر ادا کرنا پڑے گا. ہاں تو حسن بصری نے کہا کہ کیا وہ شخص ٹھنڈا پانی پیتا ہے؟ کہا ٹھنڈا پانی تو پیتا ہے. تو اب ذرا جملہ سنیے, کہنے لگے تمہارا پڑوسی جاہل اور نادان ہے, اس کو پتہ ہی نہیں کہ ٹھنڈا پانی اس کے لیے سب سے بڑی نعمت ہے. تو فالودے کو اپنے اوپر حرام کر لینے سے کیا فائدہ, ٹھنڈا پانی تو اس کے حق میں اس سے بھی کہیں بڑی نعمت ہے. سچے کہ نہیں, فالودہ نہ کھائیں گے تو جی لیں گے نا, پانی نہیں پئیں گے تو کیا کریں گے. تو یہی میں نے کل بھی آپ کو تھوڑا فرق سمجھایا تھا. آپ کہتے ہیں ریشم کے کپڑے مہنگے ہیں یا 10,000 کا جوڑا مہنگا ہے, اللہ کہتے ہیں 10,000 کا چھوڑو, 100 کا بھی قیمتی ہے. دیکھیے تن ڈھانپنا ہو تو کاٹن کا کپڑا چاہیے ہوتا ہے نا, وہ 200 روپے کا آتا ہے. ریشم کا جوڑا آپ پہنتے ہیں وہ 10,000 کا آتا ہے. تو کیا آپ کہتے ہیں 10,000 کا زیادہ آپ کے لیے اہم ہے؟ نہیں, وہ تو آپ تھوڑی دیر پہنیں گے اتار دیں گے, قیمتی کیا آپ کے لیے وہ 200 کا جوڑا جو ہر وقت پہنتے ہیں. تو اس طرح نعمتوں کو حرام کر دینا, ہم نہیں پہنیں گے کھائیں گے نہیں, یہ بھی ایک دھوکا ہوتا ہے. اچھا مزے کی بات بتاؤں, کچھ لوگوں کو یہ خیال ہوتا ہے نا کہ نہیں صاحب ہم پہنیں گے نہیں, بناتے پھر بھی ہیں, پاس ہوتے ہیں, دیتے سارا پھر نہیں اللہ کو, صرف یہ کہتے ہیں کہ اچھا چلو نہیں بناتے نہیں ہیں, یہ ہے حساب دینا پڑے گا. مثال ہے تو جو ہیں اس کو استعمال کر لیں. تو ساری باتوں کو اگر سمجھیں گے تو انشاءاللہ بہت آسان زندگی آپ کو اس میں سے نظر آئے گی. پھر اسی طرح سے آپ دیکھیے, کچھ نعمتوں سے فائدہ اٹھانا اور کچھ سے صرف نظر کر دینا, کیا یہ درست ہے؟ جیسے ابھی بات کی کہ فالودہ چھوڑ دیا تو پانی تو پی رہے ہیں, تو میں اور آپ جسم کو دیکھ لیں, دل دھڑکتا ہے, جسم کا ایک ایک اس کام کر رہے نا. اب کیا ان میں سے کسی کو ہم کام کرنا چھوڑ دیں تو زندہ رہیں گے؟ کسی سے کہے اچھا دل تو نہ ہی دھڑک, تیری دھڑکنوں کا حساب دینا پڑے گا. میدے سے کہتے ہیں میدے بھائی خدا حافظ, آج کے بعد جو کھانا تھا کھا لیا, اب تجھے ہم اور نہیں دیتے, کیونکہ جو بھی تیرے اندر جائے گا اس کا حق دینا پڑے گا. ناٹ پاسبل. تو کیا پتا چلا کہ رہو نعمتوں میں لیکن دل تمہارا اللہ کی طرف ہو, نعمتیں دینے والوں میں. یہ بھی غلط طریقہ ہم نے دنیا کو دکھایا آج سے 20-25 سال پہلے سے جو چل رہا ہے سلسلہ, سب چھوڑ دو, سوکھی روٹیاں کھاؤ. پھر بےچارے مولوی چھپ چھپ کے جب مرغی کھاتے ہیں تو پھر لوگ لطیفے بناتے ہیں, مولوی صاحب نے مرغی کھا لی, بھئی وہ کیا کریں, سب کے سامنے وہ نہیں کھا سکتے, آپ ان کو باتیں کریں گے تو پھر ان کو تو چپکے چپکے کھانی پڑیں گی نا. تو سیدھے رہو, کیوں آرٹیفیشیل تقویٰ دکھاتے ہو, ہم بڑے نیک ہیں, ہم اچھے کپڑے نہیں پہنتے نا, اور ہم کنگھی بھی نہیں کرتے نا, ہم بڑے نیک ہیں. پھلا بےچارے ان کو تو اپنی ہوش ہی نہیں, وہ تو اللہ لوگ ہے, 6 دن کنگھی نہیں کرتے, وہ تو ایک شلوار ایک رنگ کی پہن آتے ہیں, قمیض اور رنگ کی پہن آتے ہیں. آپ کو پتا ہے آج کل تو یہ فیشن ہے, اب آپ سمجھ رہے وہ بڑے اللہ لوگ ہیں, وہ اللہ لوگ کوئی نہیں ہے, وہ لیٹسٹ فیشن کر رہے ہیں جو آپ کو پتہ ہی نہیں ابھی آ گیا. سمجھ رہے نا, ان چیزوں میں مت تقویٰ دیکھیں, یہ جھوٹا تقویٰ ہوتا ہے, یہ منافق کا تقویٰ ہوتا ہے. لوگوں میں نیک مشہور ہونا, لوگ یہ کہیں وہ تو بےچارے وہ بڑے سیدھے ہیں, پھلا نا نا نا, توبہ توبہ, یہ تنگ نظری کی علامت ہوتی ہے. تو نعمتوں کو انجوائے کریں اور اللہ تعالیٰ کا حق ادا کریں. پھر اسی طرح آپ دیکھیے سید الاستغفار میں ہم دو جملے بولتے ہیں, ابو لکا بھی نعمتی کا لئی ہے و ابو بھی ذنبی. یہ ہے اصل میں خلاصہ, اے اللہ تیری نعمتیں جو مجھ پہ ہیں اس کا بھی مجھے اعتراف ہے, اور جو میں نعمتیں پا کر بھی گناہ کرتا ہوں اس کا بھی احساس ہے, اس سے تو مجھے باس رکھ. انشاءاللہ آپ دیکھیں گے کہ جب اپنے گناہوں کا احساس کرتے ہوئے اللہ کی نعمتوں کو لیں گے, انشاءاللہ اللہ تعالیٰ فائدہ لیں گے. خلاصہ کیا نکلا کہ حلال کو اپنے اوپر حرام کرنا یہ بھی ٹھیک نہیں ہے, بغیر شرعی عذر سے کھانے پینے سے پرہیز کر دینا یہ بھی ٹھیک نہیں ہے, یہ بدعت ہوگی. یہ کیا لکھتے ہیں کہ بغیر کسی شرعی عذر کے کھانے پینے کو چھوڑ دیں, آپ انرجی نہ رہے, طاقت نہ رہے, آپ بیمار ہو جائیں, تو یہ قابل مذمت ہے. لکھتے ہیں کہ اس کا شمار بدعتیوں میں ہوگا. ایک بدعت ہوتی ہے عبادت کی, یہ عادات کی بدعت ہے, یہ بھی لکھ لیں. عبادات کی بدعت کون سی ہوتی ہیں؟ جو سنتوں کے مقابلوں میں ہوتی ہیں. آپ کوئی نماز ایسی شروع کر لیں, قرآن پڑھنے کا کوئی طریقہ اختیار کر لیں, وہ عبادت میں ہے. یہ کون سی بدعت ہے؟ یہ عادات کی بدعت ہے. اللہ کے نبی سے بڑھ کر نیک ہونا, وہی حدیث کے تین لوگ آئے, ایک نے کہا شادی نہیں کروں گا, ایک نے کہا سوؤں گا نہیں, ایک نے کہا روزہ ہی رکھوں گا, تو آپ نے اس کو کیا کہا کہ تم نے میری نیکی کو کم سمجھا. तो आप देखें कि अल्लाह के नबी तो इंजॉय करते थे खाने को, गोश्त भी खाते थे, सरीद भी खाते थे, कद्दू भी खाते थे, अंगूर भी खाते थे, आपको बहुत अच्छा लगता था। और आप कहते कि मैं ये सब छोड़ दूंगी तो बहुत नेक हो जाऊंगी, ये दुरुस्त तरीकाकार नहीं है। तो ये फिर आदतों की बिदत होगी। ये नहीं कहा जा रहा कि आप सारा वक्त खाते ही रहे, ये भी नहीं कहा गया, लेकिन इसराफ से बचे, तबजीर से बचे और शुक्र को करते रहे। फिर इसके बाद आप देखिए कि चौथी चीज जो इंसान को शुक्र दे सकती है ना, वो क्या है कि अल्लाह से दुआएं मांगे, दुआओं के जरिए शुक्र मांगे। उसमें से एक मारूफ दुआ जो पीछे भी हम कर चुके, अल्लाहुम्माइन्नी अला जिक्रिका व शुक्रिका व हुस्नि इबादतिक, ए अल्लाह अपने जिक्र व फिक्र और शुक्र गुजारी और कदर शनासी और सही तरीके पर अपनी इबादत और रियाजत की अदायगी पर मेरी मदद फरमा, तो शुक्र मांगिए। फिर इसी तरह से एक और चीज जो इंसान को शुक्र तक पहुंचाती है वो क्या है, इस बात की मारफत, यानी इस बात को जान लेना कि अल्लाह ताला शुक्र और जिक्र करने वालों और उसकी नेमतों की कदर करने वालों से गहरा ताल्लुक रखता है। फिर बोल देती हूँ पांचवी चीज जो इंसान को शुक्रगुजार बनाने में मददगार है, वो क्या है कि अल्लाह ताला बंदे को पसंद करता है जो शुक्र करे। इमाम कतादा कहते हैं कि तुम्हारा रब्बे करीम मनमे हकीकी है, वही नामो इकराम करने वाला दाता है, इसको शुक्र गुजारी और नेमत शनासी पसंद है, जो शख्स इसकी नेमत की कदरदानी करता है वो इससे मोहब्बत करता है। सुभान अल्लाह, अल्लाह ताला हमें इसकी तौफीक दे। तो अब बस आखिरी टॉपिक जो बहुत ही आसान है, एक दो छोटे छोटे उसमें आएंगे और भी, और वो क्या है कि फवायद क्या, शुक्र से फायदे क्या मिलते हैं। इतने फायदे हैं कि वो गिने ही नहीं जा सकते, सीधी सी बात है। कोई फायदा अल्लाह को नहीं जाएगा आपके शुक्र का, आपको ही मिलेगा। आपकी आखिरत संवरेगी, नंबर एक, शुक्र करने से इंसान की जिंदगी आसान हो जाती है, ना शुक्री से जिंदगी बबाल बन जाती है। हजरत सुलेमान की दुआ अल्लाह ताला ने सूरह नमल आयत 40 में लिख दी, हाज़ा मिन फ़ज़ली रब्बी लियब्लुवनी अशकुरु अम अकफुर, ये मेरे रब का फजल है, क्यों दिया, ताकि वो देखे कि मैं शुक्र करता हूँ या नशुक्री करता हूँ। वमन शकर फइन्नमा यशकुरु लिनफ्सी, जो शुक्र करेगा वो खुद के लिए करेगा और जो नशुक्री करेगा तो उसका रब गनी और करीम है। फिर अगला फायदा क्या है शुक्र का, अजाब से निजात मिलेगी इंसान को। मिसाल है कि एक बंदा अजाब का मुस्तक हो गया, लेकिन उसकी शुक्र गुजारी आकर उसको बचा लेगी। इसकी दलील क्या है, सूरत निसा 147, मा यफअलुल्लाहु बिअज़ाबिकुम, अल्लाह को क्या पड़ी है कि तुमको अजाब दे, शर्त के इन शकर तुम व आमन तुम शुक्र भी कर लो और ईमान करो। इस पे मुफस्सरीन बड़ी लंबी बाल करते हैं कि शुक्र का लफ्ज ईमान से पहले क्यों आया है, हालांकि ईमान के बाद अमल कबूल होते हैं। तो उसका जवाब क्या है कि शुक्र ईमान का रास्ता हमवार करता है, शुक्र नहीं होता तो ईमान नहीं आता। आप कह लीजिए कि ईमान लाता ही बंदा तब है जब उसको अल्लाह की कदर आती है। फिर इसी तरह से अल्लाह ताला शुक्र करने वालों को और मोमिनों को अजाब नहीं देता। हजरत हसन बसरी कहते हैं कि अल्लाह ताला लोगों को अपनी मशीयत के मुताबिक नेमतों से लुत्फ उठाने का मौका देता है। अगर दी हुई नेमतों का शुक्र अदा ना किया जाए और ना कदरी की जाए तो अल्लाह उन नेमतों को अजाब की शक्ल में बदल देता है। ये सच है कि नहीं, आज नेमतें अजाब बनी पड़ी है ना। कल एक छोटा सा क्लिप देखा कि सेल फोन की जो मुसीबतें दिमाग पे पड़ती हैं, ये कोई मतलब नॉन मुस्लिम ही लग रहे थे, तो उन्होंने बताया था कि इस सदी में या ये जो इस वक्त जनरेशन चल रही है, इसका सबसे बड़ा डिजास्टर जो है ना वो सेल फोन है। फिर उन्होंने सब पूरी साइंटिफिक फिगर्स के साथ तो वो दिमाग की तस्वीरें दिखाई थी कि जब छोटे छोटे बच्चों के हाथों में आप सेल फोन दे देते हैं तो उसकी जो वाइब्रेशन है वो बच्चे के साथ क्या करती है, और ब्रेन कैंसर अब इतना ज्यादा बढ़ रहा है और उसकी वजह ये वाइब्रेशन है। फिर उन्होंने बताया कि अमेरिका के थे कि बड़े बड़े बिल्डिंग्स के ऊपर अब वहां रिसेप्टर लगाए जा रहे हैं कि किसी तरह ये वायरलेस फोनों से जान छूटे, क्योंकि आने वाले दौर में अब इतना ज्यादा खतरा के जहनी अमराज बढ़ते जाएंगे, हैंडीकैप हो जाएंगे लोग, और इनकी रेस जो निकलती है वो जलाने तक के लिए इंसान के लिए काफी है। तो अब ये नेमत अजाब बन गई ना जब आपने उसका सही हक अदा नहीं किया। फिर इसी तरह शुक्र से क्या मिलता है, अल्लाह की रजा और खुशनुदी मिलती है। हत्ता कि अगर खाने का एक लुकमा भी बंदा मुंह में डालता है अल्लाह की तारीफ के साथ, पानी का घूंट भी पीता है तो अल्लाह ताला की तारीफ करता है, तो अल्लाह पसंद करता है। ये रिवायत हजरत अनस से मौजूद है, अल्लाह के नबी की सही मुस्लिम है। फिर इसी तरह اللہ کا فضل اور اس کی ہدایت اور استقامت ملتی ہے شکر سے. سورتہ نام 53 اس کا ریفرنس نوٹ کر لیجئے. اللہ تعالیٰ کہتے ہیں اسی طرح ہم نے ان میں سے بعض کی بعض کے ساتھ آزمائش کی تاکہ وہ کہیں کہ یہی لوگ ہیں جن پر اللہ نے ہمارے درمیان میں سے احسان فرمایا. علیہ اللہ بعلم بالشاکرین, کہ اللہ تعالیٰ شکر والوں کو زیادہ نہیں دیتا. تو کیا پتہ چلا, امام ابن جریر بھی کہتے ہیں کہ اللہ تعالیٰ فرما رہا ہے کہ مجھے یہ پتہ ہے کہ میری مخلوق میں کون نعمتوں کی قدر کر رہا ہے اور کون نہ شکر ہے. میرا احسان اس شخص پر ہے جس پر میں نے اپنی نعمت کی قدر دانی اور شکر گزاری کے بدلے ہدایت اور استقامت کا فیضان کر کے احسان و اکرام کا معاملہ رکھا. یعنی نعمت کی جب قدر کی جاتی ہے تو اللہ ہدایت اور استقامت دے دیتا ہے, اور جس شخص نے میری نعمت کی ناشکری کی تو میرا عذاب اس کے گلے پڑ جاتا ہے اور اس کو گمراہیوں میں ڈال دیا جاتا ہے. اللہم لا تجعلنا منہم. پھر اسی طرح شکر کے فوائد میں ایک نعمت کیا ہے کہ اللہ کی نعمتوں کی قدردانی کرنی آ جاتی ہے. مومن کے لیے شکر محافظ کی حیثیت رکھتا ہے. محافظ کون ہوتا ہے؟ چوکی دار, گارڈ مین. یہ شکر ہے جو نعمتوں کو زوال سے محفوظ رکھتا ہے اور سیکیورٹی گارڈ کا فریضہ انجام دیتا ہے. علماء کہتے ہیں کہ شکر نعمتوں کا داروغہ ہے. یہ شکر ہے جو نعمت کو پا بسلاسل کر کے رکھتا ہے. پا بسلاسل کیا ہوتا ہے؟ پاؤں کو زنجیروں سے باندھ دیتا ہے. یعنی شکر نعمت کو جانے نہیں دیتا, ہاتھ سے جانے نہیں دیتا, بھاگنے کا موقع نہیں دیتا. سورہ فاتحہ کی تفسیر میں اکثر یہ روایتیں ہم نوٹ کرتے ہوتے ہیں کہ شکر کے نعمتوں کو مقید کر دو. پتہ نہیں کس سال تفسیر میں یہ امام ابن قیم کا قول رکھا تھا, قیدو, قید کر لو اپنی نعمتوں کو شکر کے ساتھ. جیسے خط لکھ کر پھر اس کو لفافے میں ڈال کے سیل کرتے ہیں تو پھر اس خط میں سے کوئی چیز نکلتی بھی نہیں, آتی بھی نہیں نا باہر, تو سیکیور ہو گیا نا وہ آپ کا پیج, سیل ہے. شکر سیل ہے, پھر نعمت باہر نہیں آتی. لائن شکر تم لازیدنکم ولئن کفرتم ان عذابی لشدید. یہ بات آپ کو سورت ابراہیم آیت 7-8 میں بھی ملتی ہے. حضرت عمر بن عبدالعزیز کا قول کیا کہ نعمتوں کو اللہ کا شکر ادا کر کے اپنی مٹھی میں کر لو, کہیں ایسا نہ ہو کہ نعمت الہی کا فیضان ہو اور تم اس کو حاصل نہ کر سکو اور دیکھتے ہی دیکھتے نعمت تمہارے ہاتھ سے نکل جائے. کتنے لوگوں کو اس ٹاپک کو پڑھ کر غم لگ گیا کہ کہیں ہماری نعمتیں ہمارے ہاتھ سے چلی نہ جائیں. اس غم کو لگانے کی ضرورت ہے ہم سب کو, کیونکہ کیئر لیسلی کوئی چیز رکھیں تو وہ ٹوٹ بھی جاتی ہے, مس ہینڈل ہو جاتی ہے.